एक तो लिबास तो दूसरा सफर, सब चीजें छोड़ के, और फिर वो खाना काबा तक जाता है, और खाना काबा तक जाने के बाद उम्रे में उसका तवाफ करता है, और तवाफ करने के बाद फिर वो अपने बाल यानी कुछ अमल करने के बाद बाल काट के उस एहराम से निकलता है। लेकिन इसके दौरान उसको कई चीजें दुनिया की जेबोनियत के हराम होती हैं, खुशबू लगाना, बाल काटना, नाखून काटना, ये सब उसके ऊपर हराम कर दिया जाता है। तो ये एक प्रैक्टिस कराई या एक रिमाइंडर है कि देखो इसी तरह जब मौत आएगी तो एक सफर शुरू होगा, वो अल्लाह की तरफ एक सफर होगा, वहां तुम्हारी दुनिया की जरूरत खत्म हो जाएगी, जो भी तुम दुनिया में थे ठीक थे, लेकिन वहां एक कब्र होगी, दो चादरें होंगी, वो तुम्हारा साथ होंगी, तुम इसी तरह खाली हाथ होगे। जिस तरह दुनिया के अंदर तुम सफर में जाते हो सामान साथ लेके जाते हो ताकि परेशानी से बचो, आगे इंतजाम करते हो कि वहां जाकर सफर में कोई मुश्किल पेश ना आए, बड़े से बड़ा पैकेज दिया जाता है, तो इसी तरह उस सफर में जो मौत के बाद शुरू होगा अल्लाह ताला की तरफ, उसमें भी अपने सामान को तैयार करो कि वहां दुनिया में ये सामान तुम्हारे काम नहीं आएगा, बल्कि उसका एक अलग सामान है और वो अल्लाह को खुश करना, राजी करना, उसके आमाल जो है वो एक्चुअल सामान है, तो उस सामान को साथ लेने की तैयारी करो। उसकी तैयारी करने के दिन ये है, जिस तरह हज उमरे पे सफर जब शुरू हो जाता है तो उससे पहले तैयारी की जाती है। फिर उस मरने के बाद जो सफर है अल्लाह ताला का, तो अल्लाह ताला के सामने अल्टीमेटली पेश होगा। तो हज के अंदर भी जो अरफात का दिन है वो बिल्कुल ऐसे ही है जैसे हशर के दिन अल्लाह के सामने पेश होना। तो जो हम एक मैदान के अंदर पेश होते हैं अरफात के दिन, तो वो अल्लाह के सामने की पेशी है, वो अल्लाह के दरबार में पेश होते हैं। तो उसको याद कराया कि इसी तरह तुमने हशर के दिन, हशर के मैदान में अल्लाह ताला के दरबार में पेश होना है। लेकिन फर्क है दोनों में थोड़ा सा, और वो फर्क ही अहम है, और वो फर्क ये है कि जहां पे इंसान एक साइल के तौर पे पेश होता है, अल्लाह ताला देने के लिए मौजूद होते हैं, लेकिन वहां पे पांचा पलटा होगा, और वहां पे क्या होगा कि इंसान मजबूर होकर अल्लाह के सामने पेश होगा, वहां अल्लाह ताला सवाल करना शुरू करेंगे। ये इंसान सवाल करते हैं, वो अल्लाह ताला सवाल शुरू करेंगे, हाँ क्या करके आए, जिंदगी में क्या किया, जवानी में क्या किया, माल को कहाँ खर्च किया, कहाँ कमाया, कहाँ खर्च किया, जवानी कहाँ खर्च की, हुक्म में क्या अमल हुआ, नमाज कैसे पढ़ी, लोगों के साथ क्या सलूक किया। तो वहां ये सवालात वहां से शुरू हो जाएंगे, यहाँ हम सिर्फ जवाब देने के लिए होंगे। और इस वक्त मैदान अरफात के अंदर हम सवाल अल्लाह से करते हैं, अल्लाह ताला मुझे ये चाहिए, मुझे ये चाहिए, मुझे माफ कर दे, मुझे बख्श दे, गलती हो गई मुझे माफ कर दे, मुझे मैं अपने अमल ठीक करने के लिए आया हूँ। तो यहाँ के इंसान को अपॉर्चुनिटी दी जाती है, और अल्लाह ताला देने के लिए तैयार होते हैं, लेकिन वहां देने के लिए, वहां हिसाब के लिए अल्लाह ताला तैयार हो। तो ये प्रैक्टिस कराई कि देखो उस दिन को याद करके आज मांग लो, फिर उस दिन वरना तुम खाली हाथ ना खड़े रह जाना। तो ये एक रिमाइंडर है। इन सारी चीज को इस हज के अंदर या उम्र के अंदर याद कराया जाता है कि याद करो। दूसरी चीज जो इसका फलसफा है हज का या उम्र का, वो है अल्लाह ताला की मोहब्बत। क्योंकि दुनिया के अंदर हमारा एम ऑब्जेक्टिव या हमारा मोटिव जो है वो अल्लाह ताला की मोहब्बत है। अगर अल्लाह की मोहब्बत जिसको नसीब नहीं है, उसे जिंदगी की लज्जत, उसको जिंदगी की का एक्चुअल गोल उसके सामने नहीं है, जिंदगी गुजार रहा होगा लेकिन उसे अंदाजा नहीं कि अल्लाह की मोहब्बत के साथ गुजारी हुई जिंदगी और अल्लाह की मोहब्बत के बगैर गुजारी जिंदगी में कितना फर्क। तो अल्लाह की मोहब्बत को याद कराया जाता है इस सफर के अंदर। वो कैसे? वो इसी तरह कि जिसको जिससे मोहब्बत होती है वो उसको हासिल करने के लिए उसके अंदर एक जज्बा होता है, यानी मोहब्बत बताते खुद एक जज्बे का नाम है। कोई शख्स कहेगा जी मुझे फलां से मोहब्बत है, लेकिन मेरे अंदर उसके लिए कोई जज्बा नहीं है। किसी कोई कहे मुझे अपने बच्चे से मोहब्बत है, मुझे अपनी बीवी से मोहब्बत है, लेकिन उसके अंदर कोई जज्बा नहीं है और वो उस जज्बे का कोई इजहार नहीं करता, तो ये इससे दावा रह जाएगा, इसकी हकीकत कुछ नहीं होगी। लेकिन जिसको मोहब्बत होती है सारी दुनिया को पता होता है इसको उससे मोहब्बत, उसको मिस करना, उसके जज्बात का इजहार जुबान से करना एक आम बात समझी जाती है मोहब्बत करने वालों के दरमियान। اس کی شکل ایک اندازہ ہو جاتا ہے اس کی کوئی کیفیت ہے اس کے اندر. جنہیں اللہ تعالیٰ دیکھنا چاہتے ہیں تو اللہ تعالیٰ اس جذبے کو یاد بھی کراتے ہیں کہ اس جذبے کو لو, اس کی کوئی اہمیت ہے تمہاری زندگی کے اندر, اور دوسرا یہ کہ اس کا اظہار کا موقع دیتے ہیں کہ ہاں اب اظہار کرو اس محبت کا, کہ تمہیں اللہ سے محبت ہے, اس کا اظہار کرو. تو وہاں ساری جو دنیا کی چھڑائی کہ ہاں آؤ اب اگر تمہیں مجھ سے محبت ہے اس کا اظہار کرنے کے لیے, دو جادروں میں آؤ, کہ جیسا دنیا کے اگر کسی کو کسی محب کو محبت کرنے والے کو اس کے محبوب سے دور کر دیا جاتا تو اس کو چین نہیں آتا. اور یہ ہمیں پتہ ہے, شاید ہم نے کسی ایسے محبت کرنے والے کو دیکھا بھی ہو جو دنیا میں کسی سے محبت کرتا ہو, نہیں تو کتابوں میں جو محبت کرنے والوں کے واقعات پڑھے ان کی عجیب و غریب کیفیت ہوتی ہے. انہیں نہ دنیا میں ہوش ہوتا ہے, وہ اپنی کتنا نقصان مالی اور جانی کر لیتے ہیں اس محبت کے پیچھے. تو اللہ تعالیٰ بھی اس طرح کی محبت اپنے لیے چاہتے ہیں, اس لیے یہ بات بہت طلب ہے اور ذہن میں رہنی چاہیے کہ دنیا کی جو محبتیں ہوتی ہیں انہیں کہتے ہیں محبت مجازی, اور اللہ تعالیٰ کہتے ہیں کہ محبت کہتے ہیں محبت حقیقی. یہ ورڈ سے غور کرنے کی ضرورت ہے. مجاز کہتے ہیں اردو کے اندر کہ جو ایکچوئل نہیں ہوتا, حقیقت کہتے ہیں کہ جو ایکچوئل ہوتی ہے. مجاز کہتے ہیں جس کے اندر اس جیسی مشابہت ہو, اس جیسی سملیرٹی پائی جاتی. کیا مطلب؟ اب دنیا کے کسی محبت کرنے والے کو دیکھیں, اس کے اندر ایک چیز ہوتی ہے, وہ بے چین رہتا ہے, اس کا دل کرتا ہے کہ میں اس سے بات کروں, اس سے ملوں. اب یہ ایک مجازی کیفیت ہے, ایکچولی یہ اللہ کے لیے ہونی چاہیے کہ اللہ تعالیٰ کے بغیر انسان کے اندر ایک بے قراری. اللہ تعالیٰ کے بغیر کیا مراد؟ کہ دنیا کے اندر اس کو ایک بے قراری ہو کہ مجھے اللہ سے ملاقات ہو. دوسرا یہ کہ اس کے اندر ایک بے قراری ہو کہ میں اللہ سے کوئی بات کروں, اس کے اندر بے قراری ہو کہ میں کسی طرح اللہ سے ملاقات کر لوں. یعنی بے چینی کی کیفیت اس کے اندر پائی جائے, حقیقی بے چینی اللہ کے لیے. لیکن وہی اسی طرح کی کیفیات جب ایک انسان کے اندر دوسرے انسان کے لیے پائی جاتی ہے تو کہہ دیتے ہیں کہ مجازن, یعنی کہ اسے محبت مجازی ہو گئی ہے. مطلب یہ کہ حقیقی تو اللہ کے لیے ہوتی ہے, اس کو ایک مجازن اسی طرح کی کوئی کیفیت پیدا ہو گئی. اور وہ کیوں ہوتی ہے وہ بھی سن لیں کہ ایکچولی انسان کا جو یہ قلب ہے, روحانی قلب, اس کا کام ہی محبت کرنا ہے کسی نہ کسی سے. جیسے ہر آرگن کا ایک کام ہوتا ہے, آنکھ کا کام دیکھنا ہے, کان کا کام سننا ہے, اسی طرح انسان کا جو قلب ہے اس کا کام ہے محبت کرنا. اب اسے کسی نہ کسی چیز محبت ہوگی, اللہ سے یا اللہ کے غیر. اگر ہم نے اس قلب کو اللہ سے کے ساتھ انوالو نہ کیا تو الٹیمیٹلی اور ضرور اس کو دنیا کی کسی سے محبت ہو جائے گی. کسی کو مال سے ہو جاتی ہے, کسی کو اپنی اولاد سے ہو جاتی ہے, کسی کو کسی عورت سے ہو جاتی ہے, کسی کو کسی مرد سے ہو جاتی ہے. یہ ساری نشانی ہے کہ اس کو اللہ سے کوئی محبت نہیں, کیونکہ اس قلب کے پیالے میں ایک ہی محبت ہی بھرتی ہے, یا اللہ کی یا اللہ کے غیر. تو جب کسی انسان کو کسی غیر سے محبت ہو تو سمجھ جانا چاہیے اس کو اللہ سے محبت نہیں ہے. اور اللہ کی محبت کی سب سے بڑی نشانی یہ ہے کہ اس کو کبھی کسی غیر سے محبت نہیں ہوتی. یہ کرائٹیریا ہے جج کرنے کا اسے اللہ سے محبت ہے. جی تو اس محبت کے اظہار کا اللہ تعالیٰ موقع دیتے ہیں کہ ہاں کرو اظہار کہ تمہیں مجھ سے محبت ہے, اور یاد کراتے ہیں اس لیے تم دنیا میں آئے. اور وہ کیسے ہوتا ہے کہ سب سے پہلے دنیا کی زیب و زینت کو ترک کرو. جس طرح حقیقی محبت کرنے والے ہوتے ہیں, انہیں دنیا کا ہوش نہیں ہوتا, ویسا اپنا حال بناؤ. کوئی کنگھی نہیں کرنی, بال بکھرے ہوں, کوئی اپنے میل کو صاف نہیں کرنا. کیونکہ حدیث میں آتا ہے جو جتنا میلا ہوتا ہے, جتنا اس کے بال بکھرے ہوتے ہیں, اتنا ہی وہ اللہ کو پسند آ رہا ہوتا ہے اس حج کے سفر کے اندر. حج کے علاوہ تو اس کی ترغیب ہے کہ اپنے آپ کو صاف ستھرا رکھو, اپنے بالوں کو بنا کے رکھو, لیکن حج کے اندر کرائٹیریا بدل گئے. وہاں پہ ہے کہ جو اس کے بال بکھرے ہوئے ہیں, جس کے گرد آلود ہے سفر کی وجہ سے, وہ اتنا ہی اللہ کو پسند ہے کہ یہ ہے مجھ سے کی محبت کا اظہار کرنے والا. تو لباس کو بالکل عاجزی والا بنایا, اپنے حلیے کو یعنی کنگھی نہیں کرنی, صاف نہیں کرنا, ناخن نہیں کاٹنے, اس طرح کی کیفیت تمہارے اندر ہو. پھر اس کے بعد جو جتنے اس کے ارکان ہیں, جس کی ہم تفصیل ذکر کریں گے, کہ پہلے مینا میں رکھا کہ میدان میں, کہ اپنی میں کو مٹاؤ, اپنے آپ کو ختم کرو. انسان جب ایک کھلے میدان میں کوئی آسائش نہیں, کوئی کچھ نہیں, اب تو بہت آسائشوں والا ہے.